यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज महाशिवरात्रि पर्व। देवादिदेव महादेव भगवान श्री पशुपतिनाथको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै ताप्लेजुङमा लागेको निषेधाज्ञा गएरातीदेखि हटाइयो। भुक्तानी हुन बाँकी आयोजनाको सिर्जित दायित्व भुक्तानीको व्यवस्था मिलाउन सरकारद्वारा अर्थ मन्त्रालयलाई स्वीकृति। देश अध्ययारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। र रूस अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने अमेरिकाको सुझावलाई रूसको समर्थन।
इन्टरनेट असर गर्नुस्, डेटा भोइस एसएमएस सबै यसबाट नै पाउनुस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 हैश डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज महाशिवरात्रि पर्व। देवादिदेव महादेव भगवान श्री पशुपतिनाथको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूका आराध्य देव भगवान पशुपतिनाथको आज दर्शन गर्नाले सुख समृद्धि र भक्ति प्राप्त हुने धार्मिक मान्यता छ। मानवमा शिवत्वका असल भावना जगाउन प्रेरणा दिने पर्व भएकाले पनि शिवरात्रि पर्वको विशेष महत्व रहेको छ। आजको दिन भगवान शिवको पूजा गर्नाले दिव्य ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त पौराणिक कथाहरूमा वर्णित छन्। हिजोदेखि नै भगवान पशुपतिनाथको दर्शन गर्न र शिवरात्रिको मेला भर्न नेपालका विभिन्न क्षेत्र र भारतबाट समेत ठूलो संख्यामा पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको पशुपति विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो। पशुपतिका चारवटै ढोका खोलेर 10 लाइन मार्फत दर्शनको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।
पशुपतिको मन्दिरका चारै ढोका आज बिहान 2 खुला रहे, खुला गर्यौं र 2 दर्शन गर्ने क्रम जारी रह्यो र त्यो दर्शन गर्ने क्रममा पशुपतिका 4 ढोकाबाटै दर्शन गर्ने व्यवस्था मिलाइएको छ र 4 ढोकामा बाहिरबाट 4 लाइनबाट पशुपतिको प्राङ्गणमा प्रवेश हुन्छ र त्यहाँ 10 दर्शन गर्ने अवस्था मिलाइएको छ। पश्चिमबाट 3 एकैचोटि हेर्न मिल्छ, उत्तरतिरबाट 3 एकैचोटि भगवानको दर्शन गर्न मिल्छ, पूर्व र दक्षिणबाट 2 एकैचोटि दर्शन गर्न मिल्ने हामीले व्यवस्थापन मिलाएको छौँ र बाहिर 4 भनिए तापनि दर्शन गर्ने बेलामा पुग्दा 10 लाइनमा दर्शन व्यवस्था बन्छ र हामीले त्यसरी यसलाई व्यवस्थापन गरेका छौँ।
महाशिवरात्रीलाई नेपाली सेनाले सेना दिवसको रूपमा समेत मनाउने गरेको छ। नेपालको प्रमुख सुरक्षा अंगका रूपमा नेपाली सेनाले आज स्थापनाको 262 वार्षिक उत्सव मुलुकभर विविध सैनिक कला सांस्कृतिक एवं सांगीतिक कार्यक्रम गरी मनाउँदैछ। यस अवसरमा काठमाण्डुको टुडीखेल स्थित सैनिक मंचमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्र प्रमुख उपस्थित हुनुहुने नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीले जानकारी दिनुभयो।
आज यो नेपाली सेनाले 262 वार्षिक उत्सवको अवसरमा सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपतिको प्रमुख आतिथ्यतामा अब केही समय पछाडि नै टुँडीखेलमा यो महाशिवरात्रि तथा सेना दिवस 2081 विशेष कार्यक्रम सञ्चालन हुँदैछ। त्यसको अलावा यो सेना दिवस हामीले केही समय अगाडिदेखि नै यो विभिन्न कार्यक्रमहरू देशव्यापी रूपमा मनाउँदै आएका छौँ। हिजो मात्रै प्रधान सेनापतिबाट सकल दर्जालाई सम्बोधन समेत भएको छ। जङ्गी अड्डा लगायत अब विभिन्न हाम्रो प्रितना बाहिनी गण गुल्महरूमा पनि यो सेना दिवसलाई लक्षित गरेर विभिन्न किसिमका कार्यक्रमहरू केही समय केही दिन अगाडिदेखिबाट सञ्चालन हुँदै आएका छन्।
महाशिवरात्रि पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको उल्लेख गर्नुभएको छ। महाशिवरात्रि पर्व 2081 अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुख शान्ति तथा समृद्धिको कामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले हाम्रो मुलुकका धेरै धार्मिक साम्प्रदायिक विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यसबाट आत्मशुद्धि ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान गर्ने उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ महाशिवरात्रि पर्व 2081 पूर्व सन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित अनुशासित मर्यादित तथा व्यवस्थित बनाई सहज रूपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो। नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजा आजा गर्न आउने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपराधिक तथा चोरीका घटना हुन सक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गर्नुभयो। महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र सहायता कक्ष समेत स्थापना भएको जानकारी गराउँदै उहाँले कुनै समस्या परेमा जानकारी गराउन पनि अनुरोध गर्नुभएको छ। ताप्लेजुङमा फागुन 11 गते बिहानदेखि लागेको निषेधाज्ञा गैरातीदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हिजो सूचना निकालेर गैराती 11 बजेबाट लागू हुने गरी निषेधाज्ञा हटाइएको जानकारी दिएको छ। जिल्ला सुरक्षा समितिको फागुन 13 बसेको बैठकको सिफारिश बमोजिम निषेधाज्ञा आदेश हटाइएको सूचनामा उल्लेख गरिएको छ। प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गर्नुभएको थियो। पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा फागुन 8 आन्दोलन पक्ष र प्रहरी बीच झडप भएको थियो। सरकारले भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले आर्थिक वर्ष 2080-81 स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा सम्पन्न भएका आयोजनाहरूको भुक्तानीको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले सम्पन्न आयोजनाको भुक्तानी हुन बाँकी हुँदा पूँजीगत खर्च कम हुने समस्या देखिएकाले भुक्तानीको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको जानकारी दिनुभयो।
अहिले भइरहेको समस्या पुँजीगत खर्च नहुनुको मुख्य कारण मध्येको एउटा कारण यो पनि हो कि आर्थिक वर्ष 80-81 स्वीकृत कार्यक्रम र बजेटमा समावेश भएको र सोही आर्थिक वर्षमा काम सम्पन्न भएको तर भुक्तानी नभएको र भुक्तानी नभएपछि यो चाहिँ भुक्तानी हुन बाँकी छ भनेर 81-82 आर्थिक वर्षको वार्षिक आयोजना कार्यक्रममा बजेट हुनुपर्ने बजेटको व्यवस्था नभएको काम चाहिँ सम्पन्न भइसकेको रकम नपाएको भुक्तानी नभएको अहिले चाहिँ त्यो भुक्तानीलाई रकम पनि नछुट्याएको त्यसकारण विशेष निर्णय गर्नु परेको यो त्यसैले आर्थिक वर्ष 80-81 स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको छ।
बैठकले 2080 वैशाख 1 गते पछिका मनसूनजन्य विपदमा परि बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्बन्धित जिल्ला विपद व्यवस्थापन कोष मार्फत मृतक राहत उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै बैठकले 2081 फागुन 18 देखि 22 गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाई स्वच्छता क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरूङले जानकारी दिनुभयो। बैठकले झापा जिल्ला गौरादह नगरपालिका ओडा नम्बर 4 र 5 अन्तर्गतको जग्गा सम्बन्धी पहिलो संशोधन आदेश 2081 स्वीकृत गरेको छ। यसै गरी सरकारले पथरी शनिश्चरी नगरपालिका मोरङलाई नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि सोही नगरपालिकाको ओडा नम्बर 10 रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकले संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रस्तुत गर्नुभएको आम संचार परिषद विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा विधेयकमाथिको सामान्य छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै संचार मन्त्री गुरूङले आम संचारका माध्यमलाई समय सापेक्ष स्वच्छ स्वतन्त्र मर्यादित र उत्तरदायी बनाई पत्रकारिताको विकास र स्वनियमनलाई प्रवर्धन गर्न विधेयक ल्याइएको बताउनुभयो। यस्तै बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 प्रस्तुत भएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले सड़क दुर्घटनामा परि घाइती हुने सम्पूर्ण यात्रुहरूको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरू पठाउन नसक्दा समस्या भएको र पाथेभरामा केबलकार निर्माणको विषयमा भइरहेको विवाद समाधानका लागि स्थानीय जनतासँग समन्वय गरेर अगाडि बढ़न सरकारको ध्यानकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले निर्वाचन क्षेत्र रणनीतिक सड़क निर्माणको काम प्रभावकारी बनाइनुपर्ने पर्यटकीय क्षेत्रको पूर्वाधार विकास नेपालको खेल क्षेत्रको पूर्वाधार विकास लगायतका विषयमा सरकारको ध्यानकर्षण गराउनु यस्तै बैठकमा सांसदहरूले भन्सार नाका सिंहदरबारका सरकारी कार्यालय र देशैभरका प्रहरी चौकीमा व्यवहारिसी अवस्थामा राखिएका गाड़ीहरूलाई प्रक्रिया पुर्याएर व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक फागुन 21 गते बुधबार दिनको 1 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने बताउनु भएको छ। काठमाण्डुको जोरपाटी स्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनु भएको छ। सरकारलाई साथ र सहयोग दिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गर्नुभएको थियो। हिजै प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट वितरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही सीट खाली रहेकाले आवेदन दिन आह्वान गर्नुभएको छ। शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि आवेदनको आवश्यक सीट संख्या नपुगेकाले आवेदन दिन प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत आह्वान गर्नुभएको हो। प्रधानमन्त्री ओलीले खाली रहेका सीटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन सम्बद्ध सबैको सञ्जाल मार्फत ध्यानकर्षण गराउनुभयो। सार्वजनिक सेवालाई कागज रहित र भौतिक उपस्थिति बिना डिजिटल प्रविधिको माध्यमबाट शासकीय मामिलाका विद्यमान अवस्थामा रूपान्तरणकारी परिवर्तन ल्याउन प्रधानमन्त्री कार्यालय अन्तर्गतको ई गवर्नेन्स बोर्डले ई गवर्नेन्स ब्लू प्रिन्ट सार्वजनिक गरेको छ। गत माघ 14 गते तयार पारिएको ब्लू प्रिन्टको मस्यौदा हिजो सार्वजनिक गरिएको ई गवर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपेश विष्टले जानकारी दिनुभयो। सार्वजनिक सेवालाई डिजिटल रूपान्तरण मार्फत अनुभूति योग्य चुस्त पारदर्शी जवाफदेही तथा प्रभावकारी बनाउन यसको उद्देश्य रहेको छ। ब्लू प्रिन्टले डिजिटल रूपान्तरणका लागि विभिन्न 7 रणनीतिक स्तम्भ निर्धारण गरेको छ। ब्लू प्रिन्टले सूचना तथा संचार प्रविधि नीति 2072 सरकारी इन्टरप्राइजेज आर्किटेक्चर निर्देशिका 2076, डिजिटल नेपाल फ्रेमवर्क 2076 जस्ता दस्तावेजको मूल मर्मलाई आत्मसात गरेको छ। महान्यायाधिवक्ताको कार्यालयले डिजिटल माध्यमबाट हुने अपराधको अनुसन्धान अभियोजन र नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउने उद्देश्यले डिजिटल अपराध सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। फागुन 15 र 16 गते काठमाण्डुमा हुने सम्मेलनमा विभिन्न 13 देशका सरकारी वकिल, कानूनविद र न्याय सम्पादनसँग सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। महान्यायाधिवक्ताको कार्यालयले सम्मेलनबारे जानकारी दिन हिजो काठमाण्डुमा गरेको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता रमेश बडालले डिजिटल माध्यम दुरूपयोग गरी यौनजन्य हिंसा र वित्तीय अपराधका घटनाहरू विश्वव्यापी रूपमा बढ़दै गएकाले यसको नियन्त्रणका लागि विभिन्न देशका अनुभवहरू साटासाट गर्न लागेको बताउनुभयो। स्याङ्जाको चापाकोट नगरपालिकाले 600 विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरेको छ। नगरपालिकाका 10 ओडा मध्ये प्रत्येक ओडाका अति विपन्न 60 घर परिवारका दरले छनौट गरी नगरपालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिएको हो। आर्थिक अभावकै कारण आधारभूत स्वास्थ्य सुविधा पाउनबाट वञ्चित नहुन् भन्ने उद्देश्यले स्वास्थ्य बीमा गरिदिएको नगर प्रमुख देव बहादुर खाँडले बताउनुभयो। काठमाण्डू महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको हालसम्ममा 73 जना बाल बालिकाको उद्धार गरेको छ। उद्धार गरिएका मध्ये 41 बालक र 32 बालिका सहित 73 बाल बालिकाको उद्धार गरिएको महानगरले जनाएको छ, जसमध्ये 38 बाल बालिकालाई संरक्षण गृहमा पठाइएको छ। म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर बरंगजा महेश धापुङ ताराखोला सड़क मार्ग खुलेको 15 वर्षपछि स्तरोन्नति थालिएको छ। विक्रम सम्बत 2066 मार्ग खुलेको मंगला गाउँपालिकाको 3-4 नम्बर ओडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सड़क सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो। कैलालीको सिमराना र सोनपुरको सिमानामा पर्ने पथरैया नदीमा निर्माण शुरू गरिएको पुल लामो समयसम्म नबन्दा स्थानीयलाई आवत जावतमा समस्या भइरहेको छ। 2074 साल जेठमा दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको पुल 7 वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा शास्ति बिहोर्नु परेको स्थानीयले गुनासो गरेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
दुई वर्षमा बनिसक्नु भन्ने पुल 7 वर्षसम्म पनि नबन्दा कैलालीको लम्किचुवा नगरपालिका वडा नम्बर 9 सोनपुरका नागरिकलाई समस्या भइरहेको छ। पूर्वतिर चोरी नदी र पश्चिम तथा दक्षिणतिर पथरिया नदीले घेरेको सोनपुर गाउँका नागरिकलाई वर्षातको समयमा आवत जावतमा निकै समस्या हुने गरेको छ। स्थानीय सुमन चौधरी:
बिरामी हुँदाखेरि, बच्चाहरू स्कूल जाँदाखेरि यहाँको नागरिकलाई धेरै समस्या हुन्छ।
सोनपुरवासीको किनमेल गर्ने बजारदेखि बालबालिकाहरू पढाउने विद्यालय पनि पथरिया नदी पारी पर्छन्। त्यहाँबाट करिब 1 किलोमिटरको दूरीमा रहेको जोशीपुरको सिमराना बजार उनीहरूको किनमेल गर्ने बजार हो भने त्यहाँ रहेका विद्यालयहरूमा सोनपुरवासीका बालबच्चा पढ्ने गर्छन्। त्यसले गर्दा पनि आफूहरूलाई निकै समस्या भइरहेको भन्नुहुन्छ अर्का स्थानीयवासी जानकी चौधरी:
बच्चाहरू साना साना छन्, हामी पारी नै पढाउँछौँ। ढुङ्गामा बसालेर बच्चालाई डुब्छ कि भनेर यहाँबाट हेरेको हेरेको पारी गएपछि शान्ति मिल्छ हामीलाई। यो पथरिया खोलामा छिटोभन्दा छिटो पुल बनोस्।
हिउँदको समयमा भने नदीमा सानो पानी हुने भएकाले स्थानीय नागरिकहरूले आवत जावत गर्नलाई सानो काठको साङ्गो हालेर वारपार गर्ने गर्छन्। तर वर्षातको समयमा नदीमा धेरै पानी हुने भएकाले आफूलाई विद्यालय जान समस्या भइरहेको बताउनुहुन्छ विद्यार्थी शनिराम चौधरी:
पथरिया नदीमा बन्न लागेको पुल अझैसम्म 3 पिल्लर मात्रै बनिसकेको छ। यसले गर्दाखेरि हामीलाई बर्खाको समयमा आवत जावत गर्न पढाइमा पनि समस्या आइरहेको छ।
दुई वर्षमा बन्नुपर्ने पुल 7 वर्षसम्म पनि नबन्दा स्थानीय नागरिकहरू आक्रोशित भएका छन्। मरियम खातुन जागा:
ए ठेकदार हो कि ठेकदार हो, पैसा आएर ठेक्दार खाइहाल छ, अनि पुल कसरी बन्ने? आम जनतालाई त दुःख छ।
उक्त पुल निर्माणको लागि 2074 साल जेठ महिनामा एडभेन्चर कन्स्ट्रक्सन कम्पनी चितवनले 7,38,00,000 ठेक्का पाएको थियो। सम्झौता अनुसार त्यसको दुई वर्षभित्र पुल बनाइसक्नु पर्ने थियो। 3 पिल्लर र 2 स्पानको 50 मिटर लामो पुल निर्माणको 7 वर्षसम्म 61% मात्र भौतिक प्रगति भएको सड़क डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ। निर्माण कम्पनीले चालू आर्थिक वर्षमा काम सक्ने बताएको सड़क डिभिजन कार्यालय महेन्द्रनगरको भनाइ छ। तर निर्माण कम्पनीका व्यक्तिलाई पुल निर्माणमा ढिला किन भयो भनी सम्पर्क गर्न खोज्दा उहाँको फोन भने उठेन। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन विकास र समृद्धिको बाटोमा नेपाललाई डोहोर्याउन राजनैतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड़ दिनुभएको छ। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले राजनीतिको केन्द्र जनता हुनुपर्ने र त्यसका लागि लोकतन्त्रको सुदृढीकरण सुशासन सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान प्रदान कार्यक्रम 2025 सहभागी हुन नेपाल आएका भारत भूटान र मालदिव्सका राष्ट्रिय क्याण्डेट कोर एनसीसीका प्रतिनिधिमण्डलले हिजो शिष्टाचार भेट गरेको छ। महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको 262 वार्षिक उत्सवका अवसरमा काठमाण्डुमा आयोजना हुने युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले राष्ट्रपति निवास शीतल निवासमा भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा उत्रिने बताउनु भएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित सभामा अध्यक्ष प्रचण्डले चुनावी गठबन्धन गर्ने राजनीतिको भूल नदोहोर्याउने प्रतिबद्धता जनाउनुभयो। सल्यानमा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरी कार्यवाही हुने भएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा गैर पेट्रोलियम व्यावसायिक व्यक्ति तथा पसलहरूले अति प्रज्वलनशील पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक लगाएको हो। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन कर्णाली ब्यूरो कार्यालय सञ्चालनका लागि प्रदेशसँग सहकार्य गर्ने विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टबीच हिजो मुख्यमन्त्री कार्यालयमा छलफल भएको छ। छलफलमा मुख्यमन्त्री कडेलले नेपाल टेलिभिजन र रेडियो नेपालसँग अहिले पनि सहकार्य भइरहेको उल्लेख गर्नुहुँदै एकीकृत रूपमा आएको सार्वजनिक सेवा प्रसारण नेपालको अवधारणा अनुरूप आगामी दिनमा पनि प्रदेश सरकार सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। मुख्यमन्त्री कडेलले कर्णालीमा नेपाल टेलिभिजन र रेडियो नेपालको सेवा थप प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रूस, संयुक्त राज्य अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुझावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समर्थन गर्नुभएको छ। रूसले सन् 2022 युक्रेनमाथि आक्रमण शुरू गरेदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेको छ, तर एसिया प्रशान्त क्षेत्रमा तनाव कायमै रहेकाले हालैका वर्षहरूमा चीनमा पनि खर्च बढ़ेको छ। पुटिनले एक टेलिभिजन अन्तर्वार्तामा तीन देशको रक्षा बजेटमा 50% कटौती गर्ने ट्रम्पको प्रस्ताव राम्रो विचार भएको र आफूले चीनका लागि बोल्न नसक्ने बताउनु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले विद्यमान नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर दुईवटा बनाउने गरी कानूनी प्रबन्ध शुरू गरेको छ। त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने सम्बन्धी दुईवटा विधेयक प्रस्तुत गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 छलफलका लागि प्रस्तुत गर्नुभयो। देखि प्राधिकरण टुक्राउने विषयमा छलफल भए पनि विधेयक अघि बढ्न सकेको थिएन। नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधान गर्ने र अन्तर्राष्ट्रिय निकायले राख्दै आएको कालो सूची हटाउने लगायतका विषयमा समेत यो विधेयक आएपछि सहज हुने विश्वास गरिएको छ। चालू आर्थिक वर्षको 7 महिनामा बिरगंज नाका हुँदै 1,04,76 करोड़ मूल्य बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ। यस अवधिमा बिरगंज नाका हुँदै डिजल, पेट्रोल, लिक्विडिफाइड पेट्रोलियम ग्यास, टर्बाइन फ्यूल र मटीतेल आयात भएको हो। बिरगंज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालू आर्थिक वर्षको पछिल्लो महिना पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताउनुभयो। गत आर्थिक वर्षको 7 महिनाको अवधिमा 1,03,92 करोड़ मूल्य बराबरको पेट्रोलियम पदार्थ नेपालमा आयात भएको थियो। चालू आर्थिक वर्षको 7 महिनाको अवधिमा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट 43,11 करोड़ राजस्व संकलन भएको छ। सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ। यस दिन सुन प्रतितोला 1,71,300 रुपियाँमा कारोबार भएको छ। अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार सुन 500 रुपियाँले बढेर कारोबार भएको हो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। सोमबार सुन प्रति तोला 1,70,800 रुपियाँमा कारोबार भएको थियो। यसअघि कार्तिक 15 गते सुनको भाव हालसम्मकै उच्च प्रति तोला 1,71,000 रुपियाँमा कारोबार भएको थियो। मध्य प्रदेशका पशु पंक्षी पालक किसानले अनुदान पाउने भएका छन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मध्य प्रदेशको बर्दिवास स्थित आर्थिक कोरिडोर आयोजना कार्यालयले मधेसका 179 किसान समूहलाई 2 अर्ब अनुदान उपलब्ध गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित त्यस कार्यक्रमले किसानलाई व्यावसायिक कृषि र उत्पादनमुखी कार्यमा अभिप्रेरित गर्ने उद्देश्य राखेको आयोजना कार्यालयका प्रमुख सुरेन्द्र यादवले जानकारी दिनुभयो। कार्यालयले प्रदेशका 8 जिल्लाका किसान समूह छनौट गरिसकेको छ। ती किसान समूहमा 5,000 भन्दा बढी किसानहरू आबद्ध रहेका छन्। नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष ओझाले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष शपथ ग्रहण गर्नु भएको हो। ओझालाई मन्त्री परिषदको सोमबारको बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
काठमाडौँमा जारी इन्टरनेशनल वुमेन्स च्याम्पियनशीपको फाइनल बुधबार हुँदैछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा खेल बेलुका 6 बजेबाट शुरू हुनेछ। उपाधिको लागि नेपाल र म्यानमार बीच प्रतिस्पर्धा हुनेछ। यसअघि नेपाल र म्यानमार बीच भएको लीग चरण अन्तर्गतको अन्तिम खेल 2-2 गोलको बराबरीमा रोकिएको थियो। चार देश सम्मिलित श्रेयको प्रतियोगितामा आयोजक राष्ट्र नेपाल सहित नेपाल, किर्गिस्तान र म्यानमारले सहभागिता जनाएका हुन्। घरेलु टोली नेपाल र म्यानमारले भने अपराजित यात्रा कायम गरेर फाइनलसम्मको यात्रा तय गरेका हुन्। यो प्रतियोगितामा किर्गिस्तानले एक खेल पनि नजित्दा नेपालले किर्गिस्तानलाई हराएर सान्त्वना जित हासिल गर्यो। फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालकी कप्तान र तथा गोलरक्षक एन्जिला तुम्बाब्वे सुब्बाले फाइनलको लागि तयारी राम्रो भएको बताइन्। फिफा वरितामा म्यानमार 55 स्थानमा रहेको छ, नेपाल 103 स्थानमा रहेको छ। यो प्रतियोगिता भन्दा अघि नेपाल र म्यानमारको 4 पटक भेट भइसकेको छ, जसमा 3 खेलमा म्यानमार विजयी हुँदा 1 खेल बराबरीमा टुङ्गिएको छ। केपी ओली कप च्याम्पियनशीप फुटबलमा एएफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मसिन र एएफसी सेमिफाइनलमा प्रवेश गरेको छ। ललितपुर सादोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा मसिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई 1-0 गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। मसिन्द्रको जितमा स्टेफेन जेलिलले निर्णायक गोल गरे। मसिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी ओली एएफसीसँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार नै भएको पहिलो खेलमा एपीएफलाई पराजित गर्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएको छ। ट्राइबेकरमा एपीएफलाई 5-3 गोलले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा 9 टोलीको सहभागिता रहेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुनुका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.6 डिग्री सेल्सियस, आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:32 भयो भने सूर्यास्त भरे साँझ 6:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज महाशिवरात्रि पर्व, देवादिदेव महादेव भगवान श्री पशुपतिनाथको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै तापले जुङमा लागेको निषेधाज्ञा गैरातीदेखि हटाइयो। भुक्तानी हुन बाँकी आयोजनाको सिर्जित दायित्व भुक्तानीको व्यवस्था मिलाउन सरकारद्वारा अर्थ मन्त्रालयलाई स्वीकृति। देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। र रूस, अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने अमेरिकाको सुझावलाई रूसको समर्थन। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।